नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल जेठ 1 गते शुक्रबार, ज्येष्ठ कृष्ण पक्ष त्रयोदशी तिथि, तदनुसार 15 मे सन् 2026, नेपाल सम्बत 1146, आज बसलागा 13। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। सरकारको नीति तथा कार्यक्रम पारित शीर्षकको समाचारलाई गोर्खापत्र दैनिकले प्रमुख समाचार बनाएको छ। प्रमुख प्रतिपक्ष सहित प्रतिपक्षी दलको अवरोध र बहिष्कार बीच प्रतिनिधि सभाले सरकारको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ। प्रस्ताव निर्णयार्थ पेशका क्रममा प्रतिपक्षी दल अनुपस्थित रहेपछि नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो। नीति तथा कार्यक्रमको छलफलमा उठेका प्रश्नको जवाब प्रधानमन्त्री बालेन्द्र शाहले दिनुपर्ने मागसहित विपक्षी दलले बैठक अवरूद्ध र बहिष्कार गरेका थिए। प्रधानमन्त्री अनुपस्थित भएपछि सदनमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाफ दिनुभएको थियो। प्रतिपक्षी दलले बुधबार पनि नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्रीको उपस्थिति माग गरेर बैठक अवरूद्ध गरेका थिए, तर बिहिबार अर्थमन्त्रीकै प्रस्तावमा नीति तथा कार्यक्रमको छलफल भएको थियो। छलफलमा भाग लिएका विपक्षी दलले जवाफका क्रममा पनि प्रधानमन्त्रीको उपस्थिति आवश्यक रहेको भन्दै पुनः अवरूद्ध गरेका थिए। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा श्रम संस्कृति पार्टीले बैठकमा अवरोध र बहिष्कार गरेका हुन्। प्रतिपक्षी दलको अवरोधकै बीचमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्री शाहका तर्फबाट सदनमा जवाफ दिनुभएको थियो। जवाफपछि नीति तथा कार्यक्रम संशोधनको मागसहित दर्ता भएका 35 प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए। सदनमा सांसदले उठाएका प्रश्नको जवाफका क्रममा मन्त्री वाग्लेले निजी क्षेत्रलाई स्पेस नदी विकासका ठूला लक्ष्य हासिल नहुने बताउनुभयो। उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बताउनुभयो। निजी क्षेत्रलाई नीतिगत र कानूनी सहजीकरण गर्ने पनि उहाँले बताउनुभयो। निजी क्षेत्रलाई उत्साहित पारेर मात्र सरकारले लिएका विकासका लक्ष्य हासिल हुनेमा रासोपा प्रश्न रहेको मन्त्री वाग्लेको भनाइ छ। लोक कल्याणकारी राज्यको सुनिश्चितता रासोपाको लक्ष्य रहेको पनि उहाँको भनाइ थियो। यो समाचार आजको गोर्खापत्र दैनिकबाट लिएका हौं। आजको कान्तिपुर दैनिकले पनि विरोधका बीच नीति तथा कार्यक्रम पारित, सभामुखले प्रधानमन्त्रीलाई रूलिङ नगरेकोमा आलोचना शीर्षकको समाचार प्रकाशित छ। कान्तिपुर दैनिकबाट 15 पटक पेशी सर्यो, खर्च जुटाउन कानको मुन्द्री बेच्दै न्यायको पर्खाईमा आमा शीर्षकको समाचार लिँदैछौ। उमेरले 76 टेकिसक्नुभयो, लेखपढ गर्न जान्नु हुँदैन। कान राम्रोसँग नसुनेपछि जो कोही उहाँसँग बोल्न पनि झर्को मान्छन्, तर पनि उहाँ भेट हुने जतिलाई आफ्नो दुःख बिसाउन छोड्नु हुँदैन। एकै सासमा देशको न्याय प्रणालीले दिएको हैरानी पोखिहाल्नुहुन्छ। मेरो छोरालाई कुटी कुटी मारे, अदालतले पनि न्याय दिएन, यति भनिसक्दा उहाँ भक्कानिनुहुन्छ। नयाँ प्रधान न्यायाधीश सिफारिशको रन्कोले तातिएको सर्वोच्च अदालतले तोकेको पेशी भ्याउन विष्णु कुमारी पाण्डे गत सोमबार पोखराबाट काठमाडौँ आउनुभएको थियो। अदालतले त्यो दिन पनि पुरानै जवाफ दियो, तपाईँको पेशी सर्यो, अर्को 20 जेठमा आउनु। उहाँसँग पोखरादेखि काठमाडौँ आउजाउ गर्न पनि होटेलमा बस्न पैसा छैन। सरसापट लिएको पैसा अदालत धाउँदा धाउँदै सकिसक्यो, अब त कानमा लगाएको सानो मुन्द्री मात्र बाँकी छ। उहाँले सुनाउनुभयो, न्याय पाउँछु भने त्यो पनि बेच्छु। छोराको हत्यामा संलग्नलाई कार्यवाही माग गर्दै हरेक महिना उहाँ अदालत धाइरहनुहुन्छ, तर 15 पटकसम्म यसै गरी पेशी सरिरहँदा उहाँ थकित हुनुहुन्छ। बेला बेला साथमा भएको सानो फोनमा रिङ बज्छ, उठाउँदा उहाँ आवाज सुन्नुहुँदैन, नजिकै देखिने कसैलाई बोलाउनुहुन्छ अनि कुरा गरिदिन अनुरोध गर्नुहुन्छ, गुहार मागिरहनुहुन्छ। अर्को महिनालाई 16 पटकको पेशी तोकिँदा उहाँ यसअघि हेर्न नभ्याउने सूचीमा राख्ने न्यायाधीशहरूको विवरणसहितको चिरकटो बोकेर हिँडिरहनु भएको छ। त्यसमा हुनुहुन्छ कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लदेखि संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिश गरेका डाक्टर मनोज कुमार शर्मासम्मका नाम अनि विष्णुकुमारी सोध्नुहुन्छ, श्रीमानहरूलाई कहाँ गएर भेट्न सकिएला, मेरो छोरालाई न्याय दिन्थे कि। पहिले जस्तै रित्तै घर फर्किनु पर्ला कि भनेर उहाँ प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न भन्दै सिंहदरबार समेत पुग्नु भएको थियो, तर कर्मचारीले शाह बालुवाटारमा हुनुहुन्छ भन्दै फर्काइदिए। उहाँ बालुवाटार पुग्नुभयो, त्यहाँबाट फेरि उहाँलाई सिंहदरबार देखाइयो। बालेन साँच्चै कहाँ बस्छन्? उहाँले सोध्नुभयो। 5 फागुन 2071 उहाँका छोरा 25 वर्षीय सूर्य बहादुर पाण्डे साथीहरूसँग शिवरात्रिको मेला हेर्न जाने भन्दै घरबाट निस्कनु भएको थियो। अर्को दिन बिहान तुलसीघाट स्थित राम मन्दिरको भीरमा रगताप्ने अवस्थामा शव भेटिएको थियो। प्रहरी कहाँ दिएको जाहारीमा उल्लेख भए अनुसार मेला हेर्न गएका बेला अमृता लामाको विषयमा रामचन्द्र मानन्धर वृद्ध बुद्ध श्रेष्ठ ध्रुव मानन्दरसँग सूर्यबहादुरको विवाद भएको थियो। त्यही विषयलाई लिएर छोरालाई हत्या गरेर फ्याँकेको भन्दै विष्णुकुमारीले जाहेरी दिनुभएको थियो। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। एनआईएमबीका सीईओ फाण्डे पक्राउसँगै बैंकिङ क्षेत्र त्रसित शीर्षकको समाचार आजको नागरिक दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ परेसँगै बैंकको धितो अधिकारका विषयमा विवाद र बहस शुरू भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी र बिक्री प्रक्रियालाई लिएर पाण्डेलाई पक्राउ गरेको हो। त्यसले नेपालको बैंकिङ दूरसंचार र नियामकीय संरचनालाई एकसाथ हल्लाइदिएको छ भने धितो अधिकारको विषय र विवाद सतहमा आएको छ। यसबाट बैंकिङ क्षेत्रलाई लगानीको सुरक्षा गर्ने सहितका विषयमा चुनौती मात्र देखिएको छैन, यस क्षेत्र एक प्रकारले आतंकित पनि बन्न पुगेको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकमा छानबिन आयोगले माग्यो उच्च पदस्थसँग सम्पत्ति विवरण, 30 जेठभित्र बुझाउन आह्वान, उच्च पदस्थको सम्पत्तिबारे उजुरी दिन पनि सार्वजनिक सूचना शीर्षकको समाचार नयाँ पत्रिकामा प्रकाशित छ। गठन भएको एक महिनापछि सम्पत्ति छानबिन आयोगले काम थालेको छ। राजनैतिक र प्रशासनिक पदाधिकारीसँग परिवारका सदस्य समेतको नाममा स्वदेशदेखि विदेशसम्म रहेको सम्पत्तिको विवरण मागेर छानबिन प्रक्रियामा प्रवेश गरेको हो। पालिका अध्यक्षदेखि प्रधानमन्त्रीसम्म, उपसचिव र सोभन्दा उच्च पदका कर्मचारीदेखि उच्च पदस्थका पीएसम्म सार्वजनिक पदमा रहेका वा पदबाट सेवानिवृत्त भएका वा हटिसकेका गरी 16 समूह बनाएर सम्पत्ति विवरण मागिएको छ। आयोगले गोर्खापत्रमा सूचना प्रकाशित गर्दै 30 दिनभित्र आयोगमा आफै वा आफ्नो प्रतिनिधि हुलाक मार्फत वा आयोगको इमेल ठेगानामा सम्पत्ति विवरण दाखिला गर्न भनेको छ। पहिलो चरण अन्तर्गत पदाधिकारीहरूलाई सम्पत्ति विवरण पेश गर्न भनेको आयोगले उनीहरूको सम्पत्तिबारे उजुरी दिन पनि सार्वजनिक आह्वान गरेको छ। जाँचबुझ आयोग ऐन 2026 दफा 3 बमोजिम सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको अध्यक्षतामा 2 बैशाखको मन्त्री परिषदले सम्पत्ति छानबिन आयोग गठन गरेको थियो। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकबाटै फैसलाको 14 वर्षपछि खोमबहादुरको जग्गा जफत शीर्षकको समाचार लिँदैछौं। दिवंगत कांग्रेस नेता खोमबहादुर खड्काले भ्रष्टाचारबाट आर्जन गरेको 1.5 रोपनी जग्गा अदालतको फैसलाको 14 वर्षपछि जफत भएको छ। गृह मन्त्रालय अन्तर्गतको कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागले गत 2 वैशाखमा खड्काको ललितपुरको सानेपा स्थित 1 रोपनी 6 आना 1 पैसा 1 दाम जग्गा सरकारको नाममा ल्याएको हो। सर्वोच्चले 30 साउन 2069 फैसला गर्दै खड्काको सानेपामा रहेको सहित जग्गा भ्रष्टाचारको बाट आर्जन गरेको ठहर गरी जफतको फैसला गरेको थियो। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। श्रम मन्त्रालयबाट हराएको प्रतिवेदन अझै भेटिएन शीर्षकको समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। करिब 1.5 महिनादेखि श्रम मन्त्रालयको टेबलबाट हराएको श्रमिकको स्वास्थ्य संस्था अनुगमन प्रतिवेदन अझै भेटिएको छैन। मलेसिया जाने श्रमिकको मेडिकल सिन्डिकेट होस् वा अन्य देश जाने श्रमिकको स्वास्थ्य परीक्षणमा व्यापक अनियमितता भएको गुनासो बढ़ेपछि अघिल्लो सरकारका श्रम मन्त्री राजेन्द्र सिंह भण्डारीको नेतृत्वमा स्पेशल टास्क फोर्स गठन गरी अनुगमन गरिएको थियो। अनुगमन पश्चात तयार पारी तत्कालीन मन्त्रीलाई बुझाइएको सो प्रतिवेदन अहिले गायब छ। यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। यसमा श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेको भनाई पनि समेटिएको छ। उहाँ भन्नुहुन्छ, व्यापक रूपमा खोजी भइरहेको छ, यसमा मन्त्रालयका सबै लागेका छौं, तर कसले कता राख्यो पत्तो छैन। मन्त्रालयमा उक्त प्रतिवेदनको फोटोकपी भने भेटिएको छ, तर सक्कल प्रति भेटिएन। यसैगरी निवर्तमान श्रम मन्त्री राजेन्द्र सिंह भण्डारीको भनाई पनि यो समाचारमा समेटिएको छ। उहाँका अनुसार चैत 8 गते समितिले प्रतिवेदन ल्याएको थियो, यसलाई हेर्न र कार्यान्वयन गर्ने समय नै भएन। मेरै कार्यकक्षको टेबलमा छोड़िएको थियो। त्यो प्रतिवेदन कसले लग्यो वा कता पुर्यायो मैले जान्ने कुरा भएन। यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको नागरिक दैनिकमा एसईई नतिजामा त्रुटि नै त्रुटि शीर्षकको समाचार प्रकाशित छ। त्रिपुरेश्वर स्थित विश्व निकेतन माविका प्राविधिक धार इलेक्ट्रिकल इन्जिनियरिङका तीनजना विद्यार्थीले यसपटक एसईईमा सबै विषयको परीक्षा दिएका थिए, तर भक्तपुर सानोठेमी स्थित राष्ट्रिय परीक्षा बोर्डले वैशाख 28 प्रकाशन गरेको नतिजामा तीनैजना विद्यार्थी परीक्षामा अनुपस्थित रहेको देखायो। यसपछि विद्यार्थी अभिभावक र विद्यालयमा खैला बैला मचियो। विद्यार्थी र अभिभावकले विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेल कहाँ पुगेर यस विषयमा सोधीखोजी गर्नुभयो। प्रधानाध्यापक कडेलले विद्यालयको सिफारिश, परीक्षा केन्द्रको नम्बर र सिम्बोल नम्बर सहित तीनैजना विद्यार्थीलाई अभिभावकका साथ परीक्षा नियन्त्रण कार्यालय पठाइदिनुभयो। प्रधानाध्यापक कडेलले सरकारले 27 दिनमै 430,667 विद्यार्थीको नतिजा प्रकाशन गरेर सराहनीय कार्य गरेको बताउनुभयो। विद्यार्थीको समय बचत भएको र ब्रिज कोर्स गर्नुपर्ने बाध्यता पनि हटेको उहाँको भनाई छ, तर सरकारले उत्तर पुस्तिका परीक्षणका क्रममा परीक्षकलाई पर्याप्त तालिमको व्यवस्था गर्न नसकेको अवस्थामा धेरै त्रुटि देखिनु स्वाभाविक हो। कडेलले भन्नुभयो, उत्तर पुस्तिका परीक्षणका क्रममा यसपटक कोडिङ र डिकोडिङ नगर्न परीक्षा नियन्त्रण कार्यालयले निर्देशन दियो। विश्व निकेतनमा त तालिम प्राप्त दक्ष शिक्षक छन्। उहाँहरूले सिम्बोल नम्बरका आधारमा उत्तर पुस्तिका परीक्षण र मार्क स्लिपका आधारमा नम्बर चढ़ाउनुभयो। हामीले विद्यार्थीमाथि न्याय गर्यौं, तर विश्व निकेतनका विद्यार्थीमाथि अन्याय भएको कसले सुन्ने भन्ने प्रश्न उहाँले तेर्स्याउनुभयो। यो एसी नतिजामा त्रुटि भएको सम्बन्धीको प्रसंग नागरिक दैनिकमा प्रकाशित छ। नागरिक दैनिकबाटै दक्षिण एसियामा हेरचाह अर्थतन्त्र 10 करोड़लाई रोजगारी दिन सकिने शीर्षकको समाचार लिँदैछौ। यूएन वुमन एसिया पेसिफिक ट्रान्सफर्म केयर इन्भेस्टमेन्ट एसिया पेसिफिकले दक्षिण एसियाभर हेरचाहजन्ने अर्थतन्त्र मार्फत 10 करोड़ महिला तथा किशोरीलाई रोजगारी सृजना गर्न सकिने दावी गरेको छ। हालै काठमाडौँमा सम्पन्न एसिया पेसिफिक राष्ट्रहरूबीचको दुई दिने मन्त्रीस्तरीय सम्वादमा यस्तो सहमति जुटेको हो। यस हिसाबले सन् 2035 12,50,00,000 व्यक्तिलाई रोजगारी सृजना गर्न सकिने औल्याइएको छ। यसका लागि हेरचाह प्रणालीमा परिवर्तन गर्न लगानी सहितको ठोस कदम आवश्यक भएको भेलाले सुझाएको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। जड़ीबुटी छ, प्रशोधन केन्द्र छैन शीर्षकको समाचार आजको गोर्खापत्र दैनिकबाट लिँदैछौं। जड़ीबुटीको थलो रहेको कर्णाली प्रदेशमा जड़ीबुटी प्रशोधन केन्द्र छैन। संघीयता कार्यान्वयन भएको दशक पुग्न लागिसक्दासम्म पनि प्रदेश सरकारले जड़ीबुटी प्रशोधन केन्द्र निर्माण गर्न सकेको छैन। साझेदारीमा प्रशोधन केन्द्र निर्माण गर्ने योजना बनाइएको भए पनि काम शुरू हुन नसकेको कर्णालीको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ। जड़ीबुटी खेती प्रवर्धन गरेर कर्णालीमा उत्पादित जड़ीबुटीलाई व्यवस्थित रूपमा बिक्री वितरण गर्न विभिन्न कार्यक्रम कार्यान्वयन भइरहेको मन्त्रालयका सूचना अधिकारी महेश नेपालीले बताउनुभयो। जड़ीबुटीबाटै कर्णालीको आर्थिक समृद्धि सम्भव रहेको भन्दै प्रशोधन केन्द्र निर्माण गरेर जड़ीबुटी संरक्षणका योजना राखिएको नेपालीले जानकारी दिनुभयो। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। हान्टा भाइरस सर्ने जोखिम कति शीर्षकको समाचार आजको अन्नपूर्ण पोस्टबाट लिँदैछौ। हान्टा भाइरस एक दुर्लभ भाइरल रोग हो जुन मुख्यतया संक्रमित मुसाको पिसाब, दिशा वा ऱ्याल वा तिनीहरूले दूषित बनाएको वातावरणसँगको सम्पर्कमा आउँदा मानिसमा संक्रमण हुन सक्छ। नेपालमा हालसम्म हान्टा भाइरस संक्रमण पुष्टि भएको छैन। हाल चर्चामा रहेको हान्टा भाइरस समूहको एन्डिज भाइरसबाट संक्रमित हुने मुसा नेपालमा सामान्यतया नपाइने भएकोले यसको जोखिम तत्कालका लागि न्यून रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। के मानिसबाट मानिसमा सर्छ? वैज्ञानिक अध्ययन अनुसार मानिसबाट मानिसमा संक्रमण सीमित अवस्थामा मात्र सम्भव हुन्छ र सामान्यतया अत्यन्त नजिकको सम्पर्कमा मात्र संक्रमणको सम्भावना रहन्छ। सुरक्षित रहन के गर्ने? घर तथा वरपरको वातावरण सफा राख्ने, मुसा प्रवेश गर्ने सम्भावित स्थान बन्द गर्ने, मुसाको फोहोर सफा गर्दा मास्क तथा पंजा प्रयोग गर्ने, हात साबुन पानीले नियमित धुने बानी बसाल्ने। हान्टा भाइरस सर्ने जोखिम कति शीर्षकको यो स्वास्थ्य सम्बन्धीको समाचार आजको अन्नपूर्ण पोस्टबाट लिएका हौं। संघीय निजामती सेवा विधेयकमा 7,000 सुझाव शीर्षकको समाचार नेपाल समाचार पत्रबाट लिँदैछौ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सरकारवालाबाट आएका 7,000 सुझावलाई संश्लेषित गर्दै सो विधेयकको मस्यौदा राय परामर्शका लागि अर्थ मन्त्रालयमा पठाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको चैत 13 गते स्वीकृत सय दिने कार्यसूचीमा सो विधेयक 45 दिनभित्रमा तयार पारिने लक्ष्य राखिएको थियो। सोही अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयकको मस्यौदा तयार पारी आवश्यक सुझाव लिएर सो विधेयक परामर्शका लागि अर्थ मन्त्रालयमा पठाएको हो। यो समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ। एक 1063 मेगावाटको माथिल्लो अरूण आयोजना निर्माणको बाटो खुल्यो शीर्षकको समाचार अब आजको कारोबार दैनिकबाट लिँदैछौ। कुल 1063 मेगावाट क्षमताको माथिल्लो अरूण जलविद्युत आयोजनाले 35 वर्षको लागि उत्पादन अनुमति पत्र पाएको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी अप्पर अरूण हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गर्न लागेको यो आयोजनाले ढिलो गरी निर्माण अनुमति पाएको हो। चालू आर्थिक वर्षको थालनी साउनमै विद्युत विकास विभागले अनुमति पत्र दिनको लागि ऊर्जा मन्त्रालयमा सिफारिश गरेको थियो। 14 वैशाखमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार विद्युत विकास विभागले मंगलबार आयोजनालाई अनुमति पत्र दिएको विभागका सिनियर डिभिजनल इन्जिनियर बद्री कुइकेलले जानकारी दिनुभयो। यो समाचार कारोबार दैनिकमा प्रकाशित छ। ट्रम्प र सीबीच शिखर वार्ता सहकार्यबाटै समस्या समाधान शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङ बीच बेजिङमा बहुप्रतीक्षित शिखर वार्ता भएको छ। दुवै नेताले सहकार्यबाटै द्विपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। तपाईं एक महान नेता हुनुहुन्छ। कहिलेकाहीँ मानिसले मैले यस्तो भनेको मन पराउँदैनन्, तर म सत्य कुरा नै भन्छु। ग्रेट हल अफ द पीपुलमा बिहिबार आयोजित शिखर वार्तामा राष्ट्रपति ट्रम्पले राष्ट्रपति सीको खुलेर प्रशंसा गर्दै भन्नुभयो, तपाईंसँग हुनु सम्मानको कुरा हो, तपाईंको साथी हुनु पनि सम्मानको कुरा हो। ट्रम्पले अमेरिका र चीनबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास समेत व्यक्त गर्नुभएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ। यो समाचार आजको गोरखापत्र दैनिकबाट लिएका हौं। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक राजु थापा र शंकर मण्डारीलाई धन्यवाद दिँदै दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।